कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज। कालजयी नेपाली गीतहरूको विशेष प्रस्तुति अजर अमर गीतहरूको आजको 367 अंकमा प्राविधिक मित्र संघर्ष विष्टका साथ यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन। आजको कार्यक्रम गायिका गंगा राणाको जन्मदिन जन्म जयन्तीका उपलक्ष्यमा र कवि भूपी शेरचन को जन्म जयन्तीका सन्दर्भमा केन्द्रित हुनेछ। तर कार्यक्रमको शुरूआतमा हिजो दिवंगत हुनुभएका नेपाल भाषाका एक सशक्त विद्रोही कवि बुद्ध सामीको यो कविताबाट कार्यक्रमको पर्दा खोल्न चाहन्छु। च्यात्न देऊ मलाई लाल मोहर, कवि बुद्ध सामी। च्यात्न देऊ मलाई तिम्रो अनुहार, आफ्नो बाबुको मृत्युमा प्रफुल्लित हुने म राजकुमार होइन। च्यात्न देऊ मलाई तिम्रो अनुहार, आफ्नो बाबुको मृत्युमा प्रफुल्लित हुने म राजकुमार होइन। हो म असन्तुष्ट धुवाले भरिएको मेरो कोठासित, हो ममा विद्रोह छ देखेर पनि नदेखे जस्तै गरी गुपचुप बाँच्ने प्रवृत्तिसित। बलात्कारको पीड़ा वा लसपसका स्वीकारात्मक चिन्ह मेरी आमाको म, मेरो उत्पत्तिको कारण मेरो बा। म नयाँ संस्करण होइन, तिम्रो फगत अनुहार मात्रै बदलिएको हो। म नयाँ संस्करण होइन, तिम्रो फगत अनुहार मात्रै बदलिएको। स्याह श्रेष्ठताबाट ऐजन ऐजन गरे जस्तै ओसार्न सक्दिन तिम्रो जीवन, सास फेर्न सक्दिन म तिम्रो पूजा कोठामा जहाँ हत्यै हत्याको दुर्गन्ध छ। तिम्रा श्रद्धाका मूर्तिहरू अवरोध बने आज मेरा पाइलाका, तिम्रा धेरै वस्तुहरूको मूल्य मेरा आँखामा बदलिसकेका छन्। बा तिम्रो त्यो छातीका तकमाहरूमा किन आज म जुका देखिरहेछु। आफ्ना वस्तुहरू गिद्धलाई गाँझ्न लगाएर थुक निली निली बा म बाँच्न सक्दिन तिमी जस्तै आफ्ना इच्छाहरू चपाएर। आज मेरा खुट्टामा असंख्य बाटाहरू छटपटाइरहेका छन्। आफूलाई अभिव्यक्त गर्न मेरो घाँटी सकसकाइरहेछ। तिमी होइन बा, तिम्रो संस्कार मनोवृत्तिका लालमोहर च्यात्न देऊ मलाई। म त त्यहाँ कैद छु, म त त्यहाँ कैद छु। नेपाल भाषाका सशक्त कवि बुद्ध सामीको हिजो असामयिक निधन भएको छ। नेपाली साहित्यमा विशेष गरेर उहाँको उपस्थितिको ठूलो मूल्य थियो, तर हिजो भएको क्षतिका बारेमा आज बजारभरि एउटा चर्चा छ। बुद्ध सामीको अनुपस्थिति, बुद्ध सामीको यो कवितासँगै आजको कार्यक्रमको पर्दा खोले। 1996 साल पुसको यही हप्ता जन्मिएकी गायिका गंगा गुरूङ, जो पछि गएर नूर प्रताप राणासँग बिहा गरेर गंगा राणा भइन्, उनलाई नेपाली समाजमा फरक स्वर भएको शैलीका कारण गायक कुमार बस्नेत, संगीतकार कृष्णमान, गीतकार किरण खरेल, गीतकार रविन्द्र शाहका फरक फरक शैलीका गीतहरू गाउने मौका मिल्यो। श्यामश्वेत चलचित्र हिजो आज भोलिमा उनले पार्श्व गायिकाको रूपमा पनि गीत गाउने मौका पाइन्। विविध स्वरकी धनी गौरी गंगा राणालाई हार्दिक श्रद्धांजलि अर्पण गर्दै उनकै स्वरको यो गीत यहाँ प्रस्तुत छ।
मेरे मेरे
गायिका गंगा राणाको 77 जन्म जयन्ती र कवि भूपी शेरचनको 81 जन्म जयन्तीको विशेष आजको अजरमर गीतहरू 367 श्रृंखला सुन्न प्रतीक्षारत रहनेछु भनेर सरल गोपाल महर्जनले लेख्नु भएको छ। त्यसै गरी हाल दक्षिण कोरिया फेन्तेक बस्नुहुने पर्वत फलेवासका अमरदीप श्रेष्ठ लेख्नुहुन्छ, गायिका गंगा राणामा जन्मदिनको हार्दिक शुभकामना, कवि भूपी शेरचनको 81 जन्म जयन्तीको विशेष आजको अजर अमर गीतहरू 367 श्रृंखलाको पर्खाईमा। दुर्गा बल तामाङ त्यसै गरी गायक संगीतकार दुर्गा खरेल लेख्नुहुन्छ, गायिका गंगा राणा साथै अति प्रतिभाशाली भूपी शेरचनको जन्म जयन्तीमा हार्दिक श्रद्धांजली। आजै मात्र भूपी शेरचनबारे फेसबुकमा एउटा लेख पढ्ने सौभाग्य प्राप्त भयो, कार्यक्रम पर्खेर बसेको छु। सीता खनाल पोखरेल लेख्नुहुन्छ, गायिका गंगा राणालाई जन्मदिनको हार्दिक श्रद्धांजली। मित्र चौतारीका साथीहरूलाई भोलि दिउँसो 2 बजे थापाथली स्थित ओलम्पियन कलेजको आँगनमा भेट्ने आग्रह सहित यहाँ गजलकार सनत कुमार बस्तीले भोलि मित्र चौतारीको स्थापनाको वर्ष दिनको उपलक्ष्यमा एक भेटघाट कार्यक्रमको तय भएको छ र भोलि नै विश्वविख्यात गजलकार गालिबको जन्मदिनको अवसरमा उहाँहरूप्रति हार्दिक सादर आमन्त्रण पनि गर्नुभएको छ। गजल अनुरागी बन्धुहरूमा सप्रेम शुभभाव र नेपाली कविता मन पराउने र नेपाली गजल लेखनमा सक्रिय युवा पुस्तालाई भोलि दिउँसो 2 बजे मित्र चौतारीका सबै साथीहरूलाई भेला हुनलाई पनि आग्रह गरिएको छ। सुगम तमु, अनन्त कटवाल, विनय भण्डारी, किसान प्रेमी, मनिला राई, एसएन दाहाल, विमल सापकोटा, राजेश्वर उदय, सुभाष परियार, प्रमोद अमात्यले गंगा राणा र भूपी शेरचनलाई जन्मदिनको श्रद्धांजलि अर्पण गर्नुभएको छ भने ट्विटरमा हामीलाई निर्जल पोखरेल लेख्नुहुन्छ, हिजो कार्यक्रम मात्र आयो, कुर्दा कुर्दै कार्यक्रम सकियो भनेर लेख्नु भएको छ। त्यसै गरी उपेन्द्रले आज पनि सम्झिरहेको छु धरानबाट दाजुलाई सुन्न पाएको छैन भनेर लेख्नु भएको छ 3 मिनट अगाडि। त्यसै गरी गजुरे लेख ह्याण्डलबाट हिमालयको सिउँदोमा रातो सिन्दूर पहिलो पटक सुन्दैछु यो गंगा राणाको गीत भनेर लेख्नु भएको छ। आचार्य उमेशले पनि यही हो मेरो देश दाजु, यही हो मेरो देश नेपाल, देश प्रेमले ओतप्रोत गीत भनेर लेख्नु भएको छ। परिपुष्पी, विजया वन्दना, हेमन्त न्यौपानी, वीरेन्द्र कणेल, अन्जु स्मारिका, जीवन इलामेली र त्यसै गरी नरसिंह थापाले पनि गंगा राणा र भूपी शेरचनलाई हार्दिक श्रद्धांजलि अर्पण गर्नुभएको छ। गंगा राणाको जन्म प्रथम नेपाली गायिका मेलवा देवी गुरूङको जन्म जहाँ भएको थियो त्यही ठाउँमा भयो, रुम्जाटारमा, र गंगा राणा आफ्ना पिता चम्पासिंह गुरूङका साथमा काठमाडौँ आए र काठमाडौँमा उनको संघर्षपूर्ण जीवन शुरू भयो। नेपालमा संस्कृति विभाग स्थापना भएपछि उनी संस्कृति विभागसँग आबद्ध भइन् र उनलाई विशेष गरेर संगीतकार कृष्णमान, ज्ञानबहादुर अनि त्यसपछि आएर नारायण गोपालसँग सहकार्य गर्ने मौका मिल्यो र लोकगीतमा उनले कुमार बस्नेतसँग बोटमाथि चिन्हमा यो दिनमा धन्दा मान्नु पर्दैन जस्ता गीतहरूका कारण पनि उनी चर्चित रहिन्। तर गंगा राणालाई धर्मराज थापाको शब्द अनि ज्ञानबहादुरको संगीतमा सुन्दा हामीलाई कहिलेकाहीँ राष्ट्रियताको भावको यो गीतले निकै स्नेही र उत्सुक बनाउँछ। प्रस्तुत छ जनकवि केशरी धर्मराज थापाको शब्द कृष्णमानको संगीतमा सावनको हरियाली।
कुमार बुकी रज गन राजा
गंगा राणाको गायनका विविध पक्षहरू छन्। गंगा राणाको स्वर शुद्ध नेपाली शैलीको र स्वरमा उनको स्पष्टता पनि नेपाली शैलीको। साउनको हरियाली झमझम पानी, फूलमाथि मुस्कुराउँछिन् धरतीकी रानी, यस्ता गीतहरूदेखि लिएर केबो केबो हिज आज जस्तै मेरो माया सधैँ नै रिसाउने यस्ता गीतहरूका कारण पनि उनलाई हामी सम्झना गर्न सक्छौ। गंगा राणाको एक समय गएर स्वरले गलत काम गर्न थाल्यो वा उनको स्वर बिग्रिँदै गयो र उनले गाउन नसक्ने भइन् र 2052 सालको समय उनको गायनले लगभग लगभग विश्राम पाइसकेपछि 52 सालकै फागुनको हारारीमा उनको निधन भयो। गंगा राणालाई नेपाली संगीत आकाशमा निकै इज्जतले उनका बारेमा नारायण गोपालले लेखेका छन्। गंगा राणाको उत्तर कोरियाको भ्रमणका बेला एउटा फुटेको चुराका कारण चरित्र हत्या गर्न खोज्दा नारायण गोपालले उनका पक्षमा आवाज उठाएका थिए। तिनै गंगा राणालाई आज हामी उनको जन्मदिनको उपलक्ष्यमा हार्दिक श्रद्धांजलि सहित प्रस्तुत गर्दैछौ। गंगा राणाको स्वरमा अर्को यो गीत गंगा राणा काठमाडौँको रंगमञ्चमा प्रस्तुत हुँदा उनको प्रस्तुति ताजगी र उनको जमेर गाउने प्रतिभाका प्रशंसा गर्नेहरू धेरै छन्। गंगा राणाको वैवाहिक जीवन नूर प्रताप राणासँग शुरू भयो र नूर प्रताप राणाबाट गंगा राणाका दुई छोरा र एक छोरी भए। उनकी छोरी नेपालको विमान सेवाका प्रथम महिला पाइलट भनेर पनि चिनिन्छन् रक्षा राणा र गंगा राणाका संगीतका बारेमा गीतका बारेमा र उनको गायनको बारेमा कुरा गर्दा लगभग लगभग उनको स्थिति गायक ध्रुव केसीको जस्तै कम गीत धेरै चर्चा तर धेरै चर्चा नेपथ्यमा रहेको जस्तो पनि पाइन्छ। मातृका दाहाल ट्विटरमा मेन्सन गर्नुहुन्छ भूपी शेरचन्द र दिदी गंगा राणाप्रति हार्दिक श्रद्धा सुमन उहाँहरूको योगदान सधैँ अजर अमर छ भनेर लेख्नुहुन्छ। निर्जल पोखरेल एराजै साह्रै राम्रो तर यसलाई के भन्छन् दाई नाम भनेर सोध्नुभएको छ। हरि घिमिरेले वास्तवमा साहित्य कला संगीतको मलिलो क्षेत्र भनेको बाहिर पीड़ा बिछोड़ हो भनेर लेख्नुभएको छ। क्रान्तिकारी युवक ह्याण्डलबाट लेख्नुहुन्छ नेपाली साहित्यमा एक सशक्त कवि भूपी शेरचन्दप्रति हार्दिक श्रद्धा तथा शुभकामना उनको शहीदहरूको सम्झना कविता सम्झिरहेको छु भनेर लेख्नुभएको छ। आयम फर्सु नामबाट ह्याण्डलबाट लेख्नुहुन्छ वाह शुरूआतमै मर्मस्पर्शी कविता बुद्ध सायमीको अनि उस्तै देशप्रेमी गीत जन्मजयन्तीको हार्दिक श्रद्धांजलि भनेर लेख्नुभएको छ। विकल्प पोखरेललाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। उहाँ लेख्नुहुन्छ, बिरामी छु दाई, तैपनि बत्ती मारेर अझ अमर गीतहरू सुन्दैछु। एकैछिनलाई भयनी निको भएको आभास भएको छ भनेर उहाँले लेख्नुभएको छ। हामी यहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौ। छिटै सन्चो हुनुहोस्। भोलि मित्र चौतारीका सबै साथीहरूको भेटघाटको कार्यक्रम रहेको छ थापाथलीको ओलम्पिया कलेजमा 2 बजे, र हामी त्यहाँ विश्व प्रसिद्ध गजलकार मिर्जा गालिबको जन्मजयन्तीका सन्दर्भमा उपस्थित हुनेछौं। र मित्र चौतारी ठिक 1 वर्ष अगाडि हिजैको भोलिको दिन जन्म भएको थियो र त्यस दिनलाई हामीले सम्झना गर्नेछौ। विनय भण्डारीले के भो हिजो आज ए राजे तिम्रो माया लाग्छ, त्यसै गरी मनिला राईले पनि त्यही गीतलाई मेन्सन गर्नुभएको छ। सुमन भट्ट लेख्नुहुन्छ, सर गीतकार भूपी शेरचनको बारेमा जान्न इच्छुक छु। उहाँ नारायण गोपालको मित्रताको बारेमा विगतका कार्यक्रममा चर्चा गर्दै आउनुभएको छ। नारायण गोपाल बाहेक अन्य समकालीन गायक गायिकाहरूका लागि गीत सिर्जना गर्नुभयो कि भएन, थप जानकारी पाउने आशामा छु भनेर लेख्नुभएको छ। यसबारे विस्तृत चर्चा तपाईँले आधा कार्यक्रमपछि अवश्य सुन्नु नै हुनेछ। अब यति बेला फेरि एकपटक गंगा राणाकै स्वरमा आँसुको मोल हाँसोले मात्रै कहाँ तिर्न सक्छ। आँसुको मोल हाँसोले मात्र को किन्न सक्छ र परन्तु सम रहने माया को चिन्न सक्छ र। गंगा राणाको स्वरको गीतलाई मेन्सन गर्नुभएको छ मान्यता हुमा गाईले। उहाँले आहा अति नै मार्मिक गीत भनेर लेख्नुभएको छ। स्वाभिमान सन्तोषजीले 81 कार्यक्रमको आयोजना आजको भोलि नै भनेर लेख्नुभएको छ। भोलि भेटघाट र नवीकरण मात्रै हो स्वाभिमानजी, त्यसपछि हामी एउटा विशेष कार्यक्रम मित्र चौतारीको तय गर्नेछौ, त्यसका लागि पनि भोलि भेला हुने तय भएको हो र यहाँको समय ले साथ दिए भने उपस्थिति राम्रो भयो भने सम्भवतः हामी एक हप्ताभित्र एउटा केही विशेष कार्यक्रम अवश्य पहल गर्नेछौ। राजेश्वर उदय लेख्नुहुन्छ, गंगा राणाको सबैभन्दा मनपर्ने गीत आखिर बजेरै छोड्यो, हाँसोको मोल हाँसोले कुकिन्न सक्छ। र सागर न्यौपानी जो गायक एवं संगीतकार हुनुहुन्छ, लेख्नुहुन्छ, हार्दिक श्रद्धांजली श्रद्धेय कवि एवं गीतकार भूपी शेरचन र श्रद्धेय गायिका गंगा राणाज्यूमा। सागर न्यौपानीजी एक महिना अघिदेखि चर्चामा हुनुहुन्छ किनकि उहाँले संगीत गरेको एउटा गीत नखुलेको आकाश खोलेर आयो, जुन गजल निकै फेसबुकमा यसपालि सामाजिक सञ्जालमा लोकप्रिय पनि हुन गयो। र साँगुरो गल्लीका बारेमा लेख्नुहुन्छ सूर्य चापागाई, विनोद कुमार सिन्तान र त्यसै गरी सुदीप अरियाल। भूपी शेरचनका कविताहरूका बारेमा विभिन्न प्रसंगहरू छन्। भूपी शेरचनले पहिला एउटा सरल कविता लेखे, दराजभित्र सारी, सारीभित्र नारी, नारीभित्र जीवनको भारी, र त्यो कविता उनले सुनाए गण्डकी बोर्डिङ स्कूलमा पढ़ाउँदै गरेका अंग्रेजीका शिक्षक भीमदर्शन रोकालाई। रोकाले झोकिएर भने, यस्तो कविता लेख्यौ भने तिमी मर्छौ, तिमी राम्रो कविता लेख्न चाहन्छौ भने अझै पढ राम्रो कविता लेख। भीमदर्शन रोकाको त्यो गालीपछि सम्भवतः भूपी शेरचनले धेरै वर्ष कविता लेखेनन्। उनको निर्झर र नयाँ बिहानीका ती कविताको प्रसंगपछि परिवर्तन नामक नाटक प्रकाशन भयो र काठमाडौँ आएर बस्न थालेपछि भूपी शेरचनको संगत बढ्यो शंकर लामिछानेसँग। शंकर लामिछानी, तारानाथ शर्मा र भूपी शेरचनको भेटले एउटा निर्णय गर्यो, हामी हप्तामा एक दिन भेट्छौं, तर त्यो भेटको दिनमा सबैले एक एकवटा नयाँ रचना लिएर आउनेछौं। यसै श्रृंखलामा भूपी शेरचनले कविता, तारा शर्माले निबन्ध घोतल्याईहरू र त्यसपछि शंकर लामिछानेले केही निबन्ध लेखे जुन तीनैजनाको कृति महत्वपूर्ण हुन गयो। शंकर लामिछानेको एब्स्ट्राक्ट चिन्तन प्याज, तारनाथ शर्माको घोतल्याईहरू र भूपी शेरचनको घुम्ने मेचमाथि अन्धो मान्छे। र घुम्ने मेचमाथि अन्धो मान्छे एक रूपरेखा पत्रिकामा एक विशेष अंकका रूपमा छापिएपछि उनको सर्वाधिक चर्चा भयो। त्यसपछि फर्केर भूपी पोखरा गए र भूपीको चर्चा पोखरामा पनि जगजाहिर भइसकेको थियो। उनलाई हामी कविताका कारणले र घुम्ने मेचमाथि अन्धो मान्छेका कारणले सर्वाधिक चिनिसकेका थिए। आजको कार्यक्रममा भूपी शेरचनको कविता घुम्ने मेचमाथि अन्ध मान्छे पढ्दै हुनुहुन्छ कवि मुरारी सिग्देल।
दिनभरि सुकेको बाँस चै आफ्नो खोक्रोपनमाथि उघेर पशुताएर दिनभरि रोगी मलेभाले झै आफ्नो छाती आफ्नै चुच्चुले ठुगेर घाउहरू कोट्याएर दिनभरि सल्लाहघारी झै एकलासमा अव्यक्त वेदनाले सुक्क सुक्क रोएर दिनभरि पाते च्याउ झै धरती र आकाशको विशालतादेखि टाढा एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर एउटा सानो छाताले आफूलाई ढाकेर साँझमा जब नेपाल खुम्चिएर काठमाडौँ डल्लिएर नयाँ सडक र नयाँ सडक असंख्य मानिसका पाउमुनि कुल्चिएर टुक्रिएर अखबार चिया र पानको पसल बन्छ, किसिम किसिमका पोसाकमा ओहोर दोहोर गर्छन् थरी थरीका हल्लाहरू, फूल पारेको कुखुरा झै कराउँदै हिँड्छन् अखबारहरू र ठाउँ ठाउँमा अन्धकार पेटीमा उक्लिन्छ, मोटरहरूको प्रकाशदेखि तर्सेर अनि असंख्य मौरीको भुनभुन र डसाईदेखि आत्तिएर म उठ्छु न्यायको दिनमा प्रेतात्माहरू झैं र नपाएर विस्मृतिको लेथे नदी रक्सीको गिलासमा हाम फाल्छु र बिर्सन्छु आफ्नो पूर्व कथालाई, पूर्व जुनी र मृत्युलाई यसरी नै सधैँ चियाको किटलीबाट एउटा सूर्य उदाउँछ, सधैँ रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ, घुमिरहेकै छ म बसेको पृथ्वी पूर्ववत, फगत म अपरिचित छु वरिपरिका परिवर्तनहरूदेखि दृश्यहरूदेखि रमाइलोदेखि प्रदर्शनीको घुम्ने मेचमाथि करले बसेको अन्ध जस्तै।
धन्यवाद कवि भूपी शेरचनको कविता वाचन गरिदिनु भएकोमा कवि मुरारी सिग्देललाई। कवि भूपी शेरचनका बारेमा एक विशेष लेख पनि प्रस्तुत गर्नेछौ, तर त्यसभन्दा अगाडि भूपी शेरचनले मुखस्त वाचन गरेका केही अप्रकाशित कविताका टुक्राहरू यहाँ म राख्न चाहन्छु। अम्बरलाई भात पनि दाल पनि म दुखीलाई आउँदैन थाल पनि, अम्बरलाई भात पनि दाल पनि म दुखीलाई आउँदैन थाल पनि। यो भूपी शेरचनले अम्बर गुरूङसँग यात्रा गर्दा कुनै ठूल्ठूलो बाटोको बीचमा रहेको पुरानो होटलहरूमा खाना खाँदा अम्बर गुरूङलाई चिन्नेहरूले तुरन्तै खाना र तरकारी दिन्थे तर भूपीलाई त्यो खानेकुरा नआउँदा उनले यस्ता कविताहरू भाषण गर्थे अम्बरलाई भात पनि दाल पनि म दुखीलाई आउँदैन थाल पनि अम्बर गुरूङ गाउन मञ्चमा आउँदा हार्मोनियम बिग्रिएर दर्शकलाई सम्हाल्नका लागि पोखराको कल्पना हलमा उद्घोषकका रूपमा भूपी शेरचन बीचमा पस्छन् र त्यसै बेला दर्शकको हुटिङ हुन्छ र चिच्याई चिच्याई भन्छन् भूपी सायरी सायरी र भूपी शेरचन ठट्टा गरेर सुनाउँछन् आज म सुनाउन त सुनाउँथे सायरी तर घरमै भुलेर आएछु डायरी यस्ता धेरै पंक्तिहरूका बीच भूपी शेरचन जीवित छन् सदा सर्वदा सम्मानित छन् तर नेपाली संगीत आकाशमा उनको पहिलो गीत गाउने गायिका उनको रचनाको गीत गाउने गायिका अरुणा लामाले उनको गीतलाई जीवन्त बनाएका छन् भने सबभन्दा धेरै नारायण गोपालले उनलाई सदा स्मरणीय बनाएका छन् भूपीको पहिलो गीत गाउने गायिका अरुणा लामाको गीतको पंक्ति यस प्रकार छ किन यौवन उदास उदास छ मेरो किन नयन निराश निराश छ मेरो किन आउँदैन पतझडको अन्त बसन्त किन जीवन एकनाश एकनाश छ मेरो मेरो निद लुटी निद्रा मग्न छ जो ऊ बिउजिने किन आस छ मेरो सुस्केराको घेरामा सास फेर्नेलाई किन मुटुमा धड्कनको बास छ मेरो छ रातको हातमा मेरो प्रातको आत्मा छ रातको हातमा मेरो प्रातको आत्मा किन हरेक क्षण दर्दको बास छ मेरो न चाँद तारा छ न कतै किनारा छ किन यात्रा एकलास एकलास छ मेरो किन यौवन उदास उदास छ मेरो किन यौवन उदास उदास छ मेरो
सानै उरीमा बैसको सपना सानै उरीमा बैसको सपना सिमलको फूल झै झै गयो तिमी के गयो खुशीले पनि तिमी के गयो खुशीले पनि मलाई आँखा तरी गयो सानै उरीमा बैसको सपना धेरै हाँसे साँची नै रुनु पर्दो रहेछ धेरै हाँसे साँची नै रुनु पर्दो रहेछ हाँसोलाई आँसुले धुनु पर्दो रहेछ बिर्स भन्ने निष्ठुरी बिर्सुका शरीर बिर्स भन्ने निष्ठुरी पहिले नै टाढा टाढा हुनु पर्दो रहेछ सानै उरीमा बैसको सपना क्यों
नारायण गोपालको संगीत र स्वरमा भूपी शेरचनको शब्दको यो गीत हामीले नारायण गोपालको स्वर्णिम संगीत साँझ 2046 साल जेठ 8 गतेबाट साभार गरेका थियौं। यसका रेकर्डिस्ट यादव मुनि खरेललाई हार्दिक धन्यवाद। भूपी शेरचनका बारेमा शंकर लामिछाने लेख्छन्, भूपी शेरचनलाई अझै धेरै नेपालीले चिनेका छैनन्। नेपाली मानिसलाई कम उसको अवगुणलाई बढ़ी चिन्दछन्। तापनि चिनेकाहरूमध्येले पनि भूपीलाई राम्ररी चिनेका छैनन्। जस्तै म छु, मेरै टोलमा बस्दछौ, मसँग राम्रो परिचय छ उसको, साथमा बराबर समय पनि कट्दछ, तापनि म उनलाई अन्तरंग भई चिन्दिन। भूपीसँग पहिले परिचय गराइदिने श्रेय भीमदर्शन रोकालाई जान्छ। वोटुको एक भाड़ाको कोठामा भूपी बसेको बेला एक दिन दर्शन भीमदर्शनसँगै मैले साँझ उसका बितायौं। त्यसभन्दा अगाडि हामीले एक अर्कालाई नचिनेको होइन, तर चिन्जानमा रसको वर्षा गर्यौं त्यस बखत रक्सीले। बुपी भन्थ्यो, बाहिरबाट आएर शंकरजी पहिलो काम चाहिँ झ्याल बन्द गर्नुहुन्छ मेरो, नत्र राति झ्याललाई ढोका भण्डानी बाहिर जान खोजे भने भित्र आउन सक्दिन फेरि म। उसको कोठा चार तल्ला माथि थियो। मैले आश्चर्य मानेको थिएँ, ऊ लडखडाएर कसरी त्यत्तिका लामो गल्ली भर्याङ मटान पार गर्न सक्छ सधैँ। ऊ भन्थ्यो, रक्सीले उसलाई स्फूर्ति प्रदान गर्छ रे, र आजकल चाहिँ रक्सी भएन भने उसको खुट्टा लरबराउँछ रे। भन्थ्यो, म न ढल्मलाई हिँड्नै सक्दिन नपिएको बेला। र अस्ति मात्र संयोगवश फेरि भीमदर्शन र म उसका गयौं, उसलाई भेट्न होइन उसलाई छाड्न। दुईतिर दुईजनाले अंगालो मारेर उसलाई ओछ्यानमा छाडिदिउं। जुन साथी कहाँबाट उसलाई ल्यायौं हामीले, त्यहाँ ऊ होसमा थिएन। ऊ मोटरमा पनि होसमा थिएन, ऊ भर्याङमा पनि होसमा थिएन, ऊ ओछ्यानमा पनि होसमा थिएन। उसको सिरानतिर राखेको रमको बोतल देखेर ऊ होसमा आयो, भन्छ, यारो कमन वन फर द रोड। भीमदर्शन मतिर फर्कँदा त्यसवखत प्रश्न चिन्हको सच्चा प्रतीक जस्तो देखिन्थ्यो। यहाँनिर एउटा कुरा भनिदिउ, भूपी ओछ्यानमा पल्टिँदा पनि सड़कै चिन्ता गर्छ। उसको सम्पूर्ण जीवन मानव एउटा लामो रोड हो, जसमा ऊ कतै आराम पाउँदैन। र भूपीले जति रक्सी खाइरहेछ आफ्नो निम्ति होइन, सिर्फ त्यस रोडको निम्ति। मलाई लाग्छ भूपी बाटोमा हिँड्न जन्मेको निश्चय पनि होइन। ऊ त मुगलकालीन दरबारमा जन्मनु पर्ने, खास गरी शाहजहाँको मित्रको रूपमा, अनि सायद ताजमहलमाथि उसले लेख्दो हो शुभ्र स्निग्ध र शान्त, र नारीको निम्ति सोच्दो हो घैंटोमा उम्रिएको वटवृक्ष, अथवा फेरि भूपी जन्मिनु पर्ने पञ्चायत राज्यको पूर्ण विकसित अवस्थामा, जब उसलाई कम्युनिजममा हटेर कलमिजम र रक्सिजम हुनुपर्ने थिएन, सायद आवश्यकता नै पर्ने थिएन। हिजो एक मित्रसँग कुरा गर्दै थिए भूपीको जीवनका बारेमा। सर्वहाराबाट राजीनामा दिएको कारणमा उनले भने, भूपीको टेम्परामेन्ट राजनीतिको निमित्त बनेको होइन। मैले त्यति बेला नै सोचे, भूपीको चरित्र नेपालको निमित्त बनेकै होइन, खास गरी काजको नेपालको निम्ति त हुँदै होइन, आजको नेपालको निम्ति पक्कै होइन। मेरो त्यो समीक्षा निकै नै विवादास्पद छ, मलाई थाहा छ, तर यो विवादभन्दा निकै परको मेरो आफ्नो धारणा हो। कैयन यस्ता प्रश्न हुन्छन् जसको निर्णयात्मक उत्तर पाएको भन्दा नपाएकोमा रमाइलो हुन्छ, भावी इतिहास र इतिहासकारको निम्ति। आज म प्रष्ट देखिरहेछु, हामी सबैको मृत्युपछि एक वा दुई वा सय वर्षपछि कसैले नेपालको आजको कालको साहित्यको अध्ययन गर्न थाल्नेछ। भूपीको कविताहरू निश्चय पनि उसको निमित्त एक नसुल्झिने समस्या बन्न जानेछन्। कम्युनिष्ट नाराबाट जन्मेको कवि रसवाद, रहस्यमयवाद र व्यक्तिवादको लोकहरूको यात्रामा बिलाएको हुनेछ, अनि ऊ खोज्न थाल्नेछ भूपीको जीवन व्यक्तिगत जीवनका घटनाका नगुथिएका फूलहरू। हरेक फूलमा उसले एक गन्ध पाउनेछ नैराश्यको। भूपीको हँसिलो अनुहारको छादामुनि के को नैराश्य छ त्यो जान्ने उत्सुकता होला त्यस इतिहासकारले। असफल विवाह, असफल प्रेम, असफल राजनीति, असफल मैत्री, असफल वातावरण र असफल युगको छाया स्वयं म, उसको मित्र, उसकै युगमा बाँचेको उसैसँग साथ हिँडेको मान्छे सहलेखकले पनि यो जानेको छैन र जान्न खोज्ने चाहना वा मनोवृत्ति पनि आउँदैन मलाई। भूपीको सम्झनामा शंकर लामी छानेद्वारा लिखित यो अंश यति नै। अब भूपी शेरचनको शब्दमा, नारायण गोपालको संगीतमा नारायण गोपाल र तारादेवीको स्वर।
मैले गाएको गीतमा तिम्रै हँसिलो मुहार छ,
मैले लाएको गीतमा तिम्रै रसिलो प्यार
छ, मैले गाएको गीतमा
मैले पिएकोमा रिसाएका साथीहरू, पिएर त हेर पिउन कति गाह्रो छ, बाँच्न डराएर मर्ने शहीदहरू हो, जिएर त हेर जिउन झन गाह्रो छ। माथिका पंक्तिहरू सम्झनाका भर मात्र लेखेको हुँ, त्यसमा शब्दहरू यताउता हुन गएका होलान्, तर यहाँ मलाई वाक्य विन्यासमाथि लेख्नु छैन, न छ काव्य रचनाका गुण अवगुणमाथि नै आलोचना गर्नु। म त अहिले पंक्तिका स्रष्टालाई सम्झिरहेछु र आज उसैमाथि केही सोच्न मन लागिरहेछ। भूपिसेचनमाथि शंकर लामिछानेका यी पंक्तिसँगै भूपिसेचनका बारेमा शंकर लामिछानेको यो संस्मरणको एक टुक्राको अन्तिम अंश। भूपी नेपालको आकाशमा चम्केको एक लामपुच्छ्रे तारा हो, जो आफ्नो अग्निले आकाशलाई डाम्ने प्रयास गरिरहेछ र गहिराई नापिरहेछ हेर्नलाई र भिरिरहेछ अन्धकारलाई, र जो बुढापाका छन्, जो केही जान्दछन्, जसका आफ्ना युगका विश्वास छन्, उनको मनमा ठूलो आशंकाको जन्म गराइरहेछ, र जसले बलेको लामपुच्छ्रे तारा आफ्ना आँखाले देखेनन् उनलाई बुझाउन असाध्य गाह्रो हुन्छ। आकाश कहाँदेखि कहाँसम्म चिरिएको थियो भने, र जसले आफ्ना आँखाले तारा देखे ती पनि त स्वयं फेरि त्यसको सच्चा स्थान पहिल्याउन सक्दैनन् पछि, परन्तु कसैलाई बयान गर्ने कुरा त परै जाओस्। भूपीलाई आज जो हामी देख्छौ यसले कुनै समयको उसको जीवको मिलेको बानकीको सम्झना दिलाउँछ। टाउको र छाती निकै चौडा छ, कम्मरभन्दा मुनिको अंश चाहिँ प्यान्ट जस्तो, मानव प्यान्टको डिजाइन नै उसलाई देखेर बनेको हो। उसको जीवको तुलनामा उसको छाती निकै चौडा छ, फित्ताले नापे पनि, खर्चले नापे पनि, र नाप्न नसकिनेछ उसको मुस्कान, र उसको सौजन्य सड़कमा कसैलाई भेट्दाऊ खुलेर मुस्कुराउँछ, र आफ्नै मुस्कुराहटको बोझले उसको टाउको र छाती अगाडि झुक्दछ। डर लाग्छ मलाई अलि बढी अरू झुक्यो भने उसको फितलो कम्मर चटक्क कहीँ भाँचिने त होइन।
प्यारे पछौरी तिम्रो पियाको बुटामा, अल्झे था प्यारे पछौरी तिम्रो पियाको बुटामा, बल्झे था प्यारे सुनको काडा कालिलो खुटामा, अल्झे था प्यारे पछौरी को बूटामा। तेले धन रामा दो बात धी आँख तेले धन रामा दो बात धी
गोपी शेरचन काठमाडौँ आउँदा जहिले पनि होटल पारसमा बसी मदिरा पान गरी बस्थे। उनलाई कसैले सोद्धा भन्थे, के छ भूपीजी हालचाल? उनी भन्थे, घर पोखरा छ, बार यही छ, मेरो घर बार चल्दैछ। उनको बार जहिले पनि होटल पारसमै हुन्थ्यो। भूपी शेरचनले जीवनभर एउटै चुरोट पिए, क्राइभन र एउटै डिजाइनको सुट लगाए डिमोनियरका। भूपी शेरचन लुगाका शौखिन, चुरोटका शौखिन। आज भूपी शेरचनलाई हार्दिक श्रद्धांजली सहित आजै जन्मतिथि परेकी गायिका गंगा राणालाई पनि हार्दिक श्रद्धांजली सहित आजको कार्यक्रमबाट विदा हुनेछौ। भोलि हाम्रो कार्यक्रममा त भेट हुने छैन, तर मित्र चौतारीको वार्षिक दिवसको उपलक्ष्यमा भोलि हामी ओलम्पियन कलेजमा भेट्नेछौ। तबसम्मको लागि प्राविधिक मित्र संघर्ष विष्ट र यो प्रस्तुता प्रकाश हामीलाई बिदा दिनुहोस्। भिचा कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू। स्वर्णिम युग का गीतहरुको सुन्दर दस्तावेज।